الرحيم وبه نستعين وهو خير المعين وصلى الله على سيدنا محمد وآله الطاهرين. مہدویت کا موضوع کتاب الکافی کی روایات سے آپ کی خدمت میں عرض کیا جا رہا تھا. ہم نے گزشتہ دروس میں کتاب الحجت سے باب فی الغیبہ کی حدیث نمبر 7 کو ملاحظہ کیا. یقیناً آپ دوستان نے اس حدیث کو زبانی یاد کیا ہوگا. حدیث مبارک میں امیر المومنین علیہ السلام سے یہ روایت منقول ہے اور اس روایت میں امیر المومنین علیہ الصلوۃ والسلام سے اسبغ بن نباتہ نے نقل کیا ہے. اسبغ بن نباتہ ان کا شمار شرطۃ الخمیس میں ہوتا ہے کہ شرطۃ الخمیس امیر المومنین علیہ الصلوۃ والسلام کی وہ فداکار فوج اور سپاہ تھی کہ جنہوں نے امام علی علیہ الصلوۃ والسلام کے ہاتھوں میں اس شرط پہ بیعت کی کہ امام علیہ السلام انہیں جنت کی ضمانت دیں, وہ اپنی جان اور گردن کی ضمانت امیر المومنین علیہ السلام کو دیں گے کہ امام ایک حکم فرمائیں وہ اپنی جان فدا کرنے کے لیے تیار ہیں. اسبغ بن نباتہ کا شمار انہی افراد میں سے ہوتا ہے. کہتے ہیں اسبغ بن نباتہ کہ میں ایک دن داخل ہوا خدمت اقدس امیر المومنین علیہ السلام میں تو میں نے دیکھا کہ امیر المومنین علیہ السلام فوجدتہ متفکرن غور و فکر کر رہے ہیں, ینکت فی الارض زمین میں غور و فکر کرتے ہوئے کوئی نقش بنا رہے ہیں. فقلت یا امیر المومنین, میں نے مخاطب ہو کے کہا کہ اے امیر المومنین, ما لی اراک متفکرن تنکت فی الارض رغبتا منک فیہا, کہ میں آپ کو فکر کی حالت میں دیکھ رہا ہوں, کیا زمین پہ آپ جو یہ نقش بنا رہے ہیں. سوچتے ہوئے انسان جو تنکوں کو حرکت دیتے ہوئے کچھ بناتا ہے یا پتھروں کو حرکت دیتا ہے, کیا آپ کی زمین میں کوئی رغبت ہے یا ایسا نہیں ہے. فقال لا والله ما رغبت فيها ولا في الدنيا يوما قط, کہ مجھے ان چیزوں میں کوئی رغبت نہیں اور دنیا میں تو میں نے ایک لحظے کے لیے بھی کبھی رغبت اختیار نہیں کی, دنیا سے مجھے کوئی رغبت نہیں ہے. ولیکنی فکرت فی مولودن, میں اس بچے کے بارے میں غور و فکر کر رہا ہوں, یکون من ظہری الحادی عشر من ولدی, کہ میری اولاد میں سے جو گیارہواں آئے گا, میری پشت میں سے جو گیارہواں آئے گا, هو المہدی, وہ مہدی ہیں, الذی یملا الارض عدلا و قسطا کما ملئت جورا و ظلما, کہ جو زمین کو عدل و انصاف سے بھر دیں گے جیسا کہ وہ ظلم و جور سے بھری ہوئی ہوگی. اس جگہ پہ ہم نے گزشتہ درس میں چند نکات ملاحظہ کیے تھے کہ مہدویت, امام مہدی علیہ السلام کا تعارف امیر المومنین علیہ السلام نے نظریہ مہدویت سے کرایا, اور یہی تعارف ہمیں ذہن نشین کرنا چاہیے. یعنی امام مہدی علیہ السلام کا تعارف مہدویت کے باب سے کرایا ہے. مہدویت کے باب سے جو تعارف ہے وہی حقیقی تعارف ہے امام زمان علیہ الصلوۃ والسلام کا. اور اس میں یہ بھی ہم نے نقطہ دیکھا کہ سیرت امیر المومنین علیہ السلام ہے کہ غور و فکر کیا جائے اس ذات میں, اس شخصیت میں, اس موضوع پہ. ابھی ہم جو موضوع پڑھ رہے ہیں معاشرہ اور اجتماعی امور کے حوالے سے, اس کا گہرا ربط مہدویت کے ساتھ ہے, کیونکہ امام زمان علیہ السلام ایک معاشرے کو تشکیل دیں گے اور ایک حکومت کو تشکیل دیں گے. حکومت معاشرے کو کنٹرول کرے گی اور اس حکومت کے ذریعے سے معاشرے کو اس کے اہداف حقیقی یعنی اللہ کی طرف لے کے جائیں گے. لہذا یہاں پہ مطالعے کی ضرورت ہے کہ اب حکومت اور معاشرے کو کاٹ دیں ہم تو پھر تو مہدویت کا کوئی موضوع نہیں باقی بچتا. مہدویت تو ہے ہی اس چیز کا نام کہ حکومت ہو عدل و انصاف کی اور پورے معاشرے کے اوپر وہ حاکم ہو. لہذا مہدویت کا باب اجتماعی دنیا اور حکومت سیاسی دنیا, اجتماعی اور سیاسی دنیا سے گہرے طور پہ مربوط ہے. لہذا ادھر انشاءاللہ ہم یہ ٹاپک پڑھیں گے, آگے روایات آ رہی ہیں اسی کے ذیل میں. امام زمان علیہ الصلوۃ والسلام جو معاشرہ تشکیل دیں گے اس معاشرے کی خصوصیات کیا ہیں, جو معاشرہ امام زمان علیہ السلام تشکیل دیں گے اس معاشرے میں क्या क्या खूबियाँ पाई जाती हैं, क्या लोगों के रुझानात होंगे, किस नौईयत का माशरा होगा, या उस दौर में टेक्नोलॉजी किस तरह की होगी, उसका होल्ड कैसा होगा इमाम ज़मान अलैहिस्सलाम को पूरे माशरे के ऊपर। इसी तरह हुकूमत के खदोखाल बयान किए जाएंगे, हुकूमत कैसी होगी, उसकी नौईयत क्या होगी, क्या किन उमूर को वो हुकूमत सबसे पहले अपने मसाइल करार देगी, फर्स्ट प्रायोरिटी जिसे कहते हैं, सबसे पहला उनका हदफ उस हुकूमत का क्या होगा, ये चीज़ें इंशाल्लाह आगे आएंगी। लेकिन इन दोनों मौजूदात को अगर हम बेहतरीन तौर पे एक सतर में बंद करना चाहें तो वो यही रवायत मुबारक के कलेमात बनते हैं। यानी इमाम फरमाते हैं कि हुवल महदी अल्लज़ी, महदी वो हैं कि जो यमला उल अर्दा अदला व किस्ता, ज़मीन को अदलो किस्त और इंसाफ से भर देंगे, कमा मोले अज जाऊ व जुल्मा, जैसा कि जुल्म जोर से वो भरी होगी। इधर भी चंद चीज़ें काबिल दिक्कत हैं, लेकिन हम आगे चलते हैं। मसलन ये कि किस्त का क्या मतलब है। किस्त का एक लफ्ज़ ऐसा है कि जो मुस्बत और मनफी दोनों लफ्ज़ों में इस्तेमाल होता है, और कुरान ने वाज़ तौर पर कहा है इन्नल्लाह युहिब्बुल मुक्सितीन, कि जो इंसाफ बरतते हैं अल्लाह ताला उनसे मोहब्बत करता है। या हज़रत दाऊद अलैहिस्सलाम को हुक्म हुआ, या दीगर अंबिया अलैहिस्सलाम का तस्करा है कि जिसमें वाज़ कुरान की आयत है कि हुक्म दिया गया कि ज़मीन पे अदलो इंसाफ को कायम करो। यही है कि अल्लाह ताला ने हुक्म दिया है कि या अमरुल अदल वल एहसान, अदल और एहसान का अल्लाह ताला हुक्म देता है। जैसा अल्लाह का हुक्म है और हुज्जत इलाहिया इसी हुक्म की ताबेदारी करते हुए लोगों के दरमियान जो फैसले किया करते थे वो अदल इंसाफ से करते थे। कलमा अदल और कलमा किस्त, किस्त के दो मायनी हैं और दोनों मुतजाद हैं। एक दफ़ा किस्त बेमाना अदल आता है और एक दफ़ा किस्त बेमाना हदूद से बाहर होने के माना में आता है, यानी जुल्म के माना में आ जाता है। अदल भी इसी तरह है। अगर अदल को अन के साथ इस्तेमाल किए करें तो ये रूगर्दानी के माना में आता है, ये नाफरमानी के माना में आता है कलमा अदल। अगर अन के साथ, मसा अदला अन तरीक, उसने तरीक रास्ते को छोड़ दिया, रास्ते से रूगर्दानी की। लिहाजा अदल बेमाना अदालत वो उस वक्त आता है, मसा फ़ी के साथ इस्तेमाल हो, बा के साथ इस्तेमाल हो, तो ये अदल बेमाना अदालत भी आता है। अच्छा, यहाँ पे ताबीर में गौर करें कि कमा मोल अतजाऊ रहूँ जुल्मा, अदल कैसा नाफिज होगा, उसको तशबीह दी गई है कि जैसे जुल्म जौर नाफिज होगा। अब जुल्म हमारे जहनों में पहली सूरत में जब ये कलेमा सुनते हैं तो पहला माना जहन में फ़ौरन क्या आता है, वही मार कुटाई और कत्ल गारत और ये वाले फितने। लेकिन आप कुरान करीम में जुल्म के कलेमे के तहत आयात इकट्ठी करें, और आप सब आयात इकट्ठी करेंगे तो आप वहाँ पे देखेंगे तो एक बड़ी खूबसूरत ताजुबावर बात सामने आती है कि जुल्म का ज़्यादातर इस्तेमाल उस अंसर के ऊपर किया गया जिसकी वजह से ये कत्ल गारत जन्म लेती है। कम आयात ऐसी हैं कि जिसने कत्ल और जुल्म तशद्दुद को जुल्म करार दिया है, अगरचे वो भी जुल्म ही है, बिलाशक को शुबा जुल्म है, लेकिन वो जो जुल्म जन्म ले रहा है वो किसी वजह से है, और वो वजह इंसान की फिक्री इनहराफ है या उसके नफ्स के अंदर खुबसे नफसानी है, यानी उसके नफ्स का नफ्से सैया बन जाना है, बुरा बद अखलाकी, या उसके बुराई नफ्स की जो बुराई है, यानी फ़ाल हम हा फजूर हा व तकवा हा, उसने फजूर का सबक पढ़ लिया बजाय इसके कि तकवा का सबक पढ़ता। लिहाजा कुरान करीम ने इन दो पहलुओं को ज़्यादा जुल्म के नाम से बयान किया है। शिर्क है, कुफ्र है, हुज्जत इलाही का इनकार है, अल्लाह सुबहान तआला के कवानीन का इनकार है, फिस्क व फजूर करना, अल्लाह ताला की हदूद को तोड़ना। आप कुरान में या मौजमुल मुफारिस लें, उसमें जुल्म का लफ्ज़ निकालें, उसके ज़ैल में सब आयात जमा होंगी। आप उन आयात का मुतालिया करें तो आप देखेंगे कि किस अमल को जुल्म कहा जा रहा है, तो उसमें चंद आयात हैं जिसमें कत्ल व गारत मारपीट को जुल्म कहा गया है, और ज़्यादातर आयात 87% जो आयात हैं वो किस बात को बयान कर रही हैं कि जो जुल्म का सबब बनते हैं, यानी जिस वजह से जुल्म अंजाम दिया जाता है, और वो वजह क्या है, या फिक्री इनहराफ है, या इंसानी नफ्स का ظلم و ستم کا شکار ہونا ہے، یعنی ہوائے نفس کا شکار ہونا ہے۔ یہاں پہ جب ہم یہ بات کہہ رہے ہیں کما مولعت جورا و ظلما، ممکن ہے کہ دنیا میں ایسے بہت سارے ممالک جنم لے لیں کہ جہاں پہ ظاہری طور پہ قتل و غارت و مار پیٹ نہیں ہوتی، تو ہم اسے کہیں گے یہ ظلم نہیں ہے، یا ظلم ہے وہاں پہ۔ مثلا ابھی جیسے یورپین ممالک لے لیں، وہاں پہ تو افراد قتل نہیں ہوتے، وہاں پہ تو افراد کو مارا پیٹا نہیں جاتا، بلکہ بہت سارے ایسے ممالک بھی انہوں نے پھانسی کی سزا ہی ختم کر دی ہے۔ اب یہ الگ بات ہے کہ یہ خود سزا ختم کرنا یہ ظلم اور تشدد ہے یا نہیں ہے، لیکن ظاہری طور پہ جسے دنیا ظلم سمجھتی ہے، دنیا مار پیٹ، فتنے، کرپشن، خیانت، کسی کا حق غصب کر لینا اور قتل و غارت کو کیا کہتی ہے؟ ظلم۔ جبکہ قرآن کریم اس کے بڑھ کر آگے جا رہا ہے اور وہ بیان کر رہا ہے کہ جو افکار اور نظریات میں انحراف ہے، جیسے شرک، جیسے کفر، جیسے حجت الہی کا انکار، تکذیب، حق کا نہ ماننا، یہ ظلم ہے۔ یا قرآن نے یہ بیان کی عہد شکنی یا فسق و فجور انجام دینا، یہ ظلم ہے، یا گناہوں کو انجام دینا ظلم ہے۔ اگر ہم قرآن کے اس معیار کو مد نظر رکھیں تو ابھی موجودہ جو یورپین ممالک ہیں وہ زیادہ ظلم و ستم میں گھرے ہوئے ہیں یا اسلامی ممالک؟ ہمارے سامنے غربی صورتحال دیکھیں تو غربی معاشروں میں حکومت اسلامی ہے، غربی معاشروں کے اندر کسی جگہ پر بھی اللہ کا نام لیا جاتا ہے، نہ مساجد، نہ عبادات، نہ نظریات، شہوت رانی کے اڈے ادھر موجود ہیں۔ لہذا تاریخ پوری اس روئے زمین میں سب سے زیادہ تاریک اور اندھیرا پن جن زمین کے خطوں میں پایا جاتا ہے وہ یہی غربی ممالک ہیں، ان سے زیادہ تاریکی کسی اور جگہ نہیں پائی جاتی۔ ٹھیک ہے، اسلامی ممالک میں بھی حکومت اسلامی نہیں ہے، وہاں پہ بھی کرپشن ہے، وہاں پہ بھی مسائل ہیں، لیکن اتنے بڑھ کر مظالم نہیں ہیں کہ جو مظالم غربی دنیا میں پائے جاتے ہیں۔ غربی دنیا میں اس سے کئی گنا زیادہ مظالم پائے جاتے ہیں، کیونکہ ہم لوگوں نے ظلم تین چار چیزوں کا نام رکھا ہوا ہے، کرپشن، مار پیٹ اور قتل و غارت۔ یہ تین چیزیں اگر ہٹا دیں وہ کہتے ہیں ظلم ہی نہیں ہے، جبکہ قرآن کیا کہہ رہا ہے؟ ان الشرک لظلم عظیم۔ آیا غرب میں شرک کے راج ہے یا نہیں؟ شرک کے اندھیرے، شرک کے مراکز، اس وقت شیاطین کے مراکز کہاں پر ہیں؟ تمام شیاطین کے مراکز یہی غربی دنیا ہے۔ لہذا یہ ہمیں پتہ لگا کہ ضروری نہیں ہے کہ دنیا قتل و غارت سے بھر جائے گی تو امام زمانہ علیہ الصلوۃ والسلام کے لیے یہ کلمات پورے ہوں گے، نہیں، اگر دنیا میں کہیں قتل نہ ہو اور کسی جگہ پہ لوگ مار پیٹ کا شکار نہ ہوں، یا کسی جگہ پہ کرپشن نہ ہو، اگر وہاں پہ مشرکانہ ریاستیں موجود ہیں، مشرکانہ طور طریقے، مشرکانہ قوانین کی حاکمیت ہے، کما مولع جورا و ظلما، یہی بھری ہوئی ہے دنیا۔ اب آئیں تشبیہ دیکھیں، اگر ہم اس معیار قرآنی کو مان لیں، کیونکہ ابھی وقت ہمارے پاس اس روایت کی تشریح زیادہ ہو گئی ہے اور آگے اور بھی کلمات ہیں، وَإِلَّا آپ کی خدمت میں یہ موضوع پہلے بیان کیا جاتا ہے، قرآن کی نگاہ میں ظلم کا تصور کیا ہے؟ یہ کام اب آپ خود کریں کہ قرآن نے کس کس چیز کو ظلم کہا، صحیح ہے؟ یا یہ جو حضرت آدم علیہ الصلوۃ والسلام کی دعا قرآن نے ذکر کیا، ربنا ظلمنا انفسنا، وہ ظلم کیا کیا انہوں نے؟ کسی کو مارا تھا، کسی کو قتل کیا، کوئی انہوں نے کسی کا مال غصب کیا، کسی کی کوئی سیٹ چھین لی، کچھ بھی تو نہیں کیا۔ ہاں، وہ جو اللہ سبحانہ و تعالیٰ کی نافرمانی کا عنصر پایا جاتا ہے زمین پہ آنے سے پہلے کا مرحلہ، کہ جسے وعصا آدم و ربہو کہہ کے قرآن نے بیان کیا ہے، یا جسے ہم ترک اولا کہہ کے بیان کرتے ہیں، عصمت انبیاء علیہ السلام کی بحث میں جس طرح سے چیزیں وارد ہوئی ہیں، اس کو اس حوالے سے حضرت آدم علیہ السلام اب توبہ کر رہے ہیں تو کیا فرمائیں؟ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین۔ انشاءاللہ یہ موضوع پہ ہمارے آئے گی خاسرین میں بھی، کہ اللہ کی رحمت سے جو باہر ہے وہ خسارے میں حقیقت میں۔ اب ادھر جو گناہ का तसव्वुर है, यानी ये आयत कम से कम हमें क्या बात बताती है, अगर अल्लाह की नाफरमानी किसी भी दर्जे की हो जाए, बेशक गुना हो या ना हो, मुमकिन है तर्क औला ही क्यों ना हो, किसी भी दर्जे की अगर नाफरमानी हो जाए तो वो जुल्म के दायरे में आ जाती है। अगर हम जुल्म के ये मेयारात ले लें, बस इस एतबार से शिर्क कुफ्र निफाक क्या हो जाएगा, जुल्म। इस एतबार से फिस्क फजूर शराब पीना, नौजबिला जिना करना, या इसी तरीके नाप तोल में कमी बेशी करना, ये सारे के सारे क्या हो जाएंगे, जुल्म। इस मेयार को लेके आए तो दुनिया में किस जगह जुल्म नहीं है, कोई हमें जगह दिखाई देती है? जिस तरह से ये अंधेर नगरी मिची हुई है शिर्क और कुफ्र और निफाक और फिस्क और फजूर की पूरी दुनिया में, कि मॉडर्न बन के फिस्क और फजूर खूब किए अंजाम दिए जाते हैं, जितने फिस्क और फजूर अंजाम दे सकते हैं वो मॉडर्न बन के उसे अंजाम देने की कोशिश करते हैं। ये फिस्क और फजूर की औज है आज के दौर में। इमाम ज़मान अलैहिस्सलाम आएंगे, हर नौ का जुल्म ख़त्म करेंगे। कमा मौलियात यानी अदल अभी हमें ढूंढना पड़े इस एतबार से, तो ज़मीन आप पूरी देखें, ईरान के मुल्क में भी हुकूमत इस्लामी ईरान, हुकूमत और हुकूमत के मद मुकाबिल मुआशरा है ईरान के अंदर, जो हुकूमत का स्ट्रक्चर है वो इस्लामी है और उनकी कोशिश है कि इस माशरे के ऊपर इस्लामी कवानीन को इन लोगों की मर्जियों से हाकिम किया जाए, ना कि जबर के ज़रिए से। लेकिन कितने फ़ीसद कामयाब हुए यह अलग बात है, क्योंकि माशरे के अंदर इस्लामी कवानीन की इजारादारी कामिलन हमें दिखाई नहीं देती। ख़ुद भी एतराफ़ है कि एक हुकूमत इस्लामी के मराहिल होते हैं, तो उन मराहिल में से बाज़ मराहिल तय कर चुके हैं, मसलन इनकलाबी इस्लामी का वजूद, फ़िक्र इस्लामी का आना और उस फ़िक्र के मुताबिक हुकूमत की तश्कील और हुकूमत के कवानीन का बन जाना, लेकिन कवानीन का अप्लाई होना और अप्लाई हो के उस माशरे को अहदाफ़ इलाहिया के तहत अल्लाह की तरफ लेके जाना, ये दोनों अभी मुलतवी हैं, रहते हैं, बाकी रहते हैं, इसकी कोशिशों में हैं। अगर हम इस चीज़ को भी मद्देनज़र रखें तो पूरी दुनिया में ईरान एक नुक्ता है, ये हुकूमत इस्लामी एक नुक्ता है या कुल है, एक नुक्ते की मानिंद है, बाकी ये सारा के सारा क्या हमें अंधेरा नज़र आता है। हत्ता कि ईरान के अंदर आ जाएँ तो उसके अंदर भी वो मोमिनीन, वो कम मिन फ़ियतिन क़लीलतिन ग़लबत फ़ियतन कसीरतन बिज़्निल्लाह जो हैं वो एक मोमिनीन नौरानी हैं। अब ये जो इंतहाई क़लील सा हमें अदल नज़र आ रहा है, इंसाफ नज़र आ रहा है, या दुनिया के किसी ख़त्ते में और हम मुमकिन सूरत बना लें, तो वो एक बहुत क़लील है। ये तशवी हमें ये बात बताती है, जब इमाम ज़माना अलैहिस्सलाम की हुकूमत कायम होगी तो बरक्स हो जाएगा, कि जिस तरह से जुल्म ने हर शय को लपेटा हुआ है, यानी अफकार में जुल्म दिखाई दे रहा है, आमाल में जुल्म दिखाई दे रहा है, नज़रियात ज़ालिमाना दिखाई दे रहे हैं, माशरों के नफूस जो इज्तमाही तौर पे नफूस बने हुए हैं वो ज़ालिमाना दिखाई दे रहे हैं, इमाम ज़माना अलैहिस्सलाम जब तशरीफ़ लाएंगे तो बरक्स होके अदल आ जाएगा। अच्छा, इधर सवाल ये पैदा होता है, इस तशबीह के दायरे में ही हम रहें, इमाम ज़माना अलैहिस्सलाम जब तशरीफ़ लाएंगे जुल्म कहीं होगा भी या नहीं? इस तशबीह के मुताबिक तो जुल्म कलील बाकी रह जाएगा, और इसकी तायद हमें बाज़ और दीगर रवायात से भी मिलती है कि यहूद और नसारा बाकी रहेंगे। सही है, यानी कलील, इसलिए तशबीह पे गौर करें, यमलाउल अर्द अदल व किस्ता कमा मुलिअत ज़ुल्म व जौरा, आया अदल के अलावा कुछ और होगा ही नहीं, या इस तशबीह के मुताबिक जितना आज हमें अदल नज़र आता है उतना जुल्म दिखाई देगा? तशबीह हमारे सामने जो आती है उसका मुताबिक ये जाहिर होता है कि बहुत कलील सा जुल्म मौजूद रहेगा, लेकिन वो जुल्म भी कैसा होगा कि वह हुकूमत इस्लामी के मातहत होगा, मुमकिन है जजिया दे के किसी को यहूद और नसारा रहने दिया जाए। इसलिए बाज़ नसूस से ये इस्तफादा होता है कि यहूद और नसारा ता क़्यामत रहेंगे, या ये कि जैसा एक रवायत हमारे यहाँ वारिद हुई, अगरचे सनदन ज़ईफ़ है और उसके ऊपर नज़रिया कायम नहीं किया जा सकता, रिजत के बाब में भी आती है कि इमाम ज़मान अलैहिस्सलाम को शहीद किया जाएगा, जो शहीद करेगा वो जुल्म नफसानी का शिकार हुआ या नहीं, फ़िक्र ज़ुल्मानी का शिकार हुआ या नहीं, या इमाम ज़मान अलैहिस्सलाम के बारे में ये रवायात वारिद हुई हैं कि वो अदल इंसाफ़ कायम करेंगे और बैना के मोहताज नहीं होंगे, शाहिद और गवाह के मोहताज नहीं होंगे। कोई गुनाह करेगा तो सामने आएगा ना मुकदमा, अगर कोई गुनाह करेगा ही नहीं तो मुकदमा कहाँ से आएगा। इसका ये मतलब है कि जुल्म कलील होगा लेकिन अदल व इंसाफ का राज होगा। इसलिए आप रवायात देखें, गलबा दीन की बात की गई है, कुरान ने भी गलबा दीन की बात की, लियुज़हिरहू अला दीन कुल्लिही, कि तमाम अदियान के ऊपर वो गालिब आ जाएगा। गालिब का मतलब क्या है कि दूसरा मगलूब हो जाए, कलील हो जाए। इसलिए ऐसा अम्र नहीं होगा कि कोई इसके अलावा चीज़ बाकी ना रहे। ये हमारे पास एक मतलब था। आगे देखें, रवायत कहती है तकून लहू गैबतुन व हैरतुन। पहले माहदवियत के बाब से इमाम ज़मान अलैहिस्सलाम का तारुफ कराया, उसके बाद क्या तारुफ कराया, लहू तकून लहू गैबतुन व हैरतुन। इस जुमले को आज हम देखेंगे क्योंकि इधर बयान फरमाया, दो चीज़ें बयान की हैं, तकून लहू गैबतुन व हैरतुन, फिर क्या है, यदिल्लु फीहा अक्वामुन व यहतदी फीहा आखरून। अक्वाम इसमें क्या हो जाएगी, गुमराह हो जाएगी, और इसमें दूसरे जो हैं वो हिदायत पा जाएंगे। दिक्कत कीजिए इधर, आया गैबत और हैरत एक ही माना है या अलग अलग माना है। हम पहले लुगतन आगे चलते हैं रवायत से हट के। गैबत और हैरत एक ही माना है लफ्ज़ का या दो अलग अलग माना है, क्योंकि ये दोनों अल्फाज इत्तेफाक से उर्दू ज़बान में उसी माना में इस्तेमाल होते हैं जिस माना में अरबी में मौजूद हैं। गैबत उर्दू में और हैरत गायब होना और हैरत ज़दा रह जाना, ये दोनों एक ही माना में इस्तेमाल होते हैं या दोनों के अलग अलग माना है, बस अल्फाज की दलालत अलग अलग माना के ऊपर है। दुरुस्त है कि ये दाल मुतअद्दिद हैं तो मदलूल भी, तअद्दुद्दाल वल मदलूल, लफ्ज़ मुतअद्दिद है तो उनके माना भी क्या हैं, मुतअद्दिद हैं। नंबर दो, गैबत का माना तो हम पढ़ चुके कि गैबत गायब होना। अब गायब होने कई किस्म का होता है, आँखों से गायब होना, जहन से गायब होना, वजूदी तौर पे ही गायब हो जाना, तरह तरह के गायब होने की सूरतें बन सकती हैं। हैरत, हैरत के ऊपर पहले हम आए, गायब गायब होने के ऊपर गुफ्तगू काफ़ी गुजर भी चुकी है और मुस्तकबिल में इंशाल्लाह आएगी भी। हैरत का मतलब है कि शक में गिरफ्तार हो जाना। इधर हैरत बेमाना क्या है, शक और तरद्दुद, नहीं समझ आ रही क्या करूं मैं, ना इनकार होता है ना इकरार हो रहा है, और अगर इकरार हो रहा है तो वो भी ऐसा इकरार के अंदर हैरत में है कि यार ये कैसे हो सकता है। जैसे होते ना कोई एक ताजुबावर बात आप बताएं कि यार ये कैसे हो सकता है, वो फिर फौरन के अकल ही से नहीं मानती, हालांकि अकल ने सोचा ही नहीं है। मुहावरे हमारे यहाँ, बाज़ मुहावरे होते हैं उनके लफ्ज़ी तर्जमे नहीं होते हैं। हमारे अगर कोई कहे ना यार मेरी अकल तस्लीम नहीं कर रही, तो इसका ये मतलब है इसका नफ्स तस्लीम नहीं कर रहा, ना कि अकल। मुहावरतन हमारे यहाँ ये लफ्ज़ बोला जाता है। इधर हैरत किस माना में है, हैरत बेमाना शक है, तरद्दुद है, या कम से कम हैरत इस माना में कि अम्र को देख के वो उसके ऊपर हैरान है, और हैरान इंसान कब होता है, जब अंदर से तस्लीम ना कर रहा हो। हम भी एक चीज़ सुन के हैरान होते हैं ना, मिसाल के तौर पे अभी हमें कहा जाए कि चंद घंटों पहले कि कोरोना से मतलब 500 बंदे मर गए, एक घंटे के बाद कहा जाए कोरोना ख़त्म हो गया, हम हैरान होंगे खबर सुन के या नहीं, इसको हैरान। इधर आप हैरान होने वाली कैफियत पे, ख़ुद अपनी कैफियत पे गौर करें, आपको इधर लफ्ज़ हैरत समझ आ जाएगा। आपने जैसे ही ये खबर सुनी तो अंदर बेयकीनी की कैफियत का एहसास करेंगे या नहीं, एक बेयकीनी के मज़ीद इसकी तस्दीक करने की ख्वाहिश को अपने अंदर इंसान पाएगा या नहीं पाएगा, अपने अंदर अनासर और ख्वाहिश को इंसान पाएगा, बस इस कैफियत को कहते हैं, ये शक की कैफियत में यही चीज़ें होती हैं। इसलिए हैरत को शक के माना में बाज़ुकात लिया जाता है, और बहुत सारी जगहों पे हमारे यहाँ खसूसन यही मौरिद कि माहदवियत के बाब में शक की बजाय लफ्ज़ हैरत इस्तेमाल किया गया है, और उसकी बुनियादी वजह यही रवायत है। बस इसका मतलब यह हुआ, लुगतन गैबत और हैरत दो अलग अलग माना है। हमने इधर तर्जमों पर नहीं जाना, मुमकिन है तर्जमा किसी ने एक ही किया हो, हमने इल्मी तरीके से आगे चलें। तकून लहू, अमीरुल मोमिनीन अलैहिस्सलाम इस रवायत के मुताबिक फरमा रहे हैं, तकून लहू गैबतुन व حیرتن، غیبت اور حیرت لغتن دو الگ الگ معنی ہے. غیبت کا مطلب ہوتا ہے نظروں سے اوجھل ہونا، غائب ہونا، یا انسان کے نظروں کی گرفت میں نہ آ پانا، بے شک اس کے سامنے حاضر کی نہ ہو. غائب آنکھ یعنی اس آنکھ کے سامنے غائب ہے وہ. اس کے مد مقابل ہے حیرت. حیرت کا مطلب ہے شک، یعنی انسان نہ اقرار کر پا رہا نہ انکار کر پا رہا. ایسی چیزیں بھی ہیں جس سے وہ اقرار کرے، لیکن اسی وقت اتنے ہی بڑے پیمانے پہ ایسی چیزیں ہیں کہ جس کی وجہ سے اسے انکار جنم لے رہے ہیں نفس کے اندر. یعنی حیرت کاملاً نفسانی ایک حالت کا نام ہے، جبکہ غیبت جو ہے وہ بھی ایک لحاظ سے نفسانی حالت کا نام ہے، لیکن غیبت کا تعلق بیرونی طور پر بھی ہے. یعنی پہلے بیرونی طور پہ ہے، پھر اس کے بعد وہ کوئی کیفیت انسان میں ممکنہ پیدا کرے. اور ہم یہ پڑھ چکے ہیں پیچھے کہ غیبت کاملاً انسانی نفس سے باہر کا ایک امر ہے، امام زمانہ علیہ السلام کے حوالے سے خصوصاً. کیونکہ اگر دلوں کے اندر امام مہدی علیہ السلام حاضر نہیں ہیں تو یہ مومن ہی نہیں ہے. امام مہدی علیہ السلام سے جو غیبت کا تعلق ہے وہ ظاہر ہے، وہ باطنی طور پہ نہیں ہے. یعنی انسانی نفوس کے لیے امام مہدی علیہ السلام حاضر ہیں، انسانی آنکھ کے لیے فقط غائب ہیں کہ آنکھ ان کا مشاہدہ نہیں کر رہی. لیکن حیرت کا گہرا تعلق یہ نفس کے ساتھ ہے. ادھر سے بھی ہمارے سامنے دو معنی الگ الگ آ جاتے ہیں. بہرحال ہم ابھی کیونکہ اس میں تھوڑی سی دقت آ جاتی ہے، ہم طریقے سے چلیں تو زیادہ بہتر ہے. اور وہ یہ ہے کہ لغتاً اس کے معنی جدا ہو گئے. اب جدا ہو گئے تو ہم ادھر ایک سوال ابھارتے ہیں، آیا غیبت اور حیرت ایک ہی چیز ہے یا الگ الگ معنی ہے معنی کے اعتبار سے؟ اس کا اثر ہمیں آگے کی روایت کے معنی میں بھی نکلے گا. اگر ہم یہ کہہ دیں کہ ٹھیک ہے لغتاً الگ الگ چیزیں ہیں لیکن مصداقاً دونوں ایک ہی چیز ہیں، یعنی ان کا معنی کے طور پہ اس پیرائے میں ایک ہی ہے. بعض اوقات ایسا ہوتا ہے الفاظ اپنے لغوی معنی کے اعتبار سے الگ ہوتے ہیں، لیکن جب استعمال کیے جاتے ہیں تو ایک ہی معنی میں استعمال کر دیے جاتے ہیں. صحیح، ایسے ہمارے پاس موارد بہت ہیں کہ جب استعمال میں آتے ہیں تو ایک ہی معنی میں اسے استعمال کیے جاتے ہیں. لغت میں بے شک وہ دو الگ الگ معنی رکھتے ہیں، لیکن جب ہم الفاظ کو استعمال کرتے ہیں تو ان کو باہم مترادف معنی میں استعمال کر جاتے ہیں. اس لیے یہاں پہ یہ استعمال ہو سکتا ہے کہ غیبت اور حیرت ایک ہی معنی رکھتا ہو. بس اس طور پہ پھر دو احتمال آگئے، یا تو غیبت اور حیرت اپنے لغوی معنی کی صورت میں الگ الگ ہی معنی ہی ہیں، یا نہیں غیبت اور حیرت لغتاً بے شک الگ معنی رکھتے ہیں لیکن اس جگہ پہ استعمال لفظ کے مرحلے میں ایک ہی طرح سے استعمال کیا، دونوں کا معنی ایک ہے. آئیں اب ہم آگے دیکھیں، یضل فیہا، ہا ضمیر جو لوٹ رہی ہے یہ مفرد کی ہے یا تثنیہ اور مثنیٰ کی ہے؟ ہا ضمیر مفرد کی ہے. بس اگر ہم اس بات کے قائل ہو جائیں کہ غیبت اور حیرت دو الگ الگ معنی تھے، تو ادھر ضمیر دونوں میں سے ایک کی طرف لوٹے گی یا دونوں کی طرف؟ ایک کی طرف لوٹے گی. اس لیے یہ اس کلمہ کا یضل فیہا اقوام و یہتدی فیہا آخرون، اس کا تعلق یا غیبت سے ہے یا حیرت سے ہے، درست. لیکن اگر ہم اس بات کے قائل ہو جائیں کہ غیبت اور حیرت دونوں ایک ہی معنی ہیں، تو پھر ہا ضمیر سے دونوں مراد ہوں گے یا نہیں؟ دونوں مراد ہو جائیں گے، کیونکہ دونوں میں فرق ہی نہیں ہے. زیادہ رجحان کس کی طرف ہے، بڑھتا ہے؟ علمی قواعد کو اگر ہم اپنے مد نظر رکھیں تو یہ ہمارے سامنے بات آتی ہے کہ غیبت اور حیرت دو الگ الگ چیزیں ہیں. اگر دو الگ الگ چیزیں ہم مان لیں، ہمارے پر متعدد روایات ہیں، یہ روایات آپ کی خدمت میں جمع بھی کی ہیں اور صحیح سند روایت بھی بعض بنتی ہیں، اس سے جبران بھی ہو جاتا ہے دیگر کا. اگر ہم اس بات کے قائل ہو جائیں کہ یہ دو الگ الگ معنی ہیں، تو اس کا نتیجہ یہ نکلتا ہے ظہور امام زمان علیہ السلام سے پہلے اور امام مہدی علیہ السلام کی ولادت باسعادت کے بعد کا دور، یہ دور یعنی 260 ہجری جب غیبت ان کا آغاز ہوا، تو ظہور سے پہلے دو مرحلے ہیں نہ کہ ایک مرحلہ. ایک مرحلے کا نام غیبت ہے اور ایک مرحلے کا نام حیرت ہے. اگر ہم اس بات کے قائل ہو جائیں کہ یہ دو الگ الگ مرحلے ہیں، ابھی تک ہم کیا سنتے آئے ہیں؟ ظہور سے پہلے غیبت ہی غیبت ہے. لیکن یہ روایت ہمیں کیا بتا رہی ہے؟ ظہور سے پہلے حیرت بھی ہے، غیبت تو ہے ہی ہے، لیکن غیبت کے علاوہ ایک مرحلہ حیرت بھی ہے. اس لیے ایک دور ہوگا دور حیرت اور ایک دور غیبت ہے. اچھا، دونوں ٹکراؤ رکھتے ہیں یا مساوی چل بھی سکتے ہیں؟ ہاں، ایسا ہو سکتا ہے دور غیبت میں دور حیرت ہو، لیکن آگے کے کلمات ہمیں بتاتے ہیں کہ دونوں میں سے پھر ایک رہ جائے گا، دونوں میں سے، کیونکہ یضل فیہا ہے، فیہما نہیں ہے، یضل فیہا ہے. تو اس کا یہ مطلب ہے حیرت اور غیبت ساتھ چل رہے ہوں گے، ایک ختم ہو جائے گا اور ایک باقی رہ جائے گا. احادیث مبارکہ کی پر اگر ہم غور کریں تو یہ حقیقت سامنے آتی ہے کہ جب امام مہدی علیہ السلام کی غیبت کا آغاز ہوا تو دو دور شروع ہوئے، ایک دور غیبت تھا اور دوسرا دور حیرت تھا. یہاں تک کہ زمانہ چلا اور دور حیرت ختم ہو گیا، پھر باقی کیا رہ گیا؟ دور غیبت باقی رہ گیا، اور وہ اس وقت تک چلے گا جب امر الہی سے امام زمان علیہ السلام ظہور فرمائیں گے. لہذا یہاں پہ آپ نے ملاحظہ کیا کہ دور غیبت اور دور حیرت کا میں آپ کی خدمت میں چند احادیث تیزی سے پڑھ دیتا ہوں تاکہ ہمارے سامنے یہ بات تقویت کے ساتھ آ جائے کہ دور غیبت اور دور حیرت ہے. حیرت وہ دور ہے کہ جب شک بھی لاحق ہے، جب شک بھی لاحق ہے. اور یہ بات ہمیں سمجھ آتی بھی ہے کہ جب امام مہدی علیہ السلام 5 سال کی عمر مبارک میں غیبت اختیار کر رہے ہیں تو بڑے بڑے لوگوں کے لیے اس وقت ایک تعجب کی بات ہوگی یا نہیں ہوگی؟ اور اس وقت نائبین کو وہ معین کر رہے ہیں اور ان نائبین کے ذریعے سے امت کے ساتھ ربط رکھ رہے ہیں، تو یہ سننے والے کو تعجب میں ڈالتی ہے بات. اور یہ تعجب اس وقت عالم اسلام میں پایا جاتا تھا، اگرچہ انکار نہیں تھا. امام مہدی علیہ السلام کے سے پہلے پہلے تو امامت میں لوگوں نے انکار کیا، واضح طور پر بڑے بڑے اصحاب نے انکار کیا جن کا درجہ بلند تھا، جیسے علی ابن ابی حمزہ بتائنی، کہ کثیر روایات بھی اس سے آئی ہیں، خمس کے اموال بھی اس کے ہاتھ میں تھے، اور امام موسیٰ کاظم علیہ السلام کا معتمد ترین بندہ تھا، یعنی آج کے دور میں ایک مجتہد ٹائپ بندہ تھا جسے لوگ مانتے بھی تھے، اور لوگوں کا اس کی پر اثرات بھی گہرے تھے لوگ، اور لوگ رجوع بھی کرتے تھے کیونکہ اپنے اموال اور امانتیں اس کے پاس رکھواتے تھے، اور امام موسیٰ کاظم علیہ السلام نے معین کیا ہوا تھا. لیکن جب امام رضا علیہ السلام کی امامت کی بات آئی اور خمس انہیں دینے کی بات آئی اور اس کو اپنے ہاتھ سے ریاست نکلتی دکھائی دی، کیونکہ خمس نہیں ہوگا تو پھر تو لوگ رجوع نہیں کریں گے، سوچیں گے اس کو کیوں نہیں خمس کا اب بنایا امین، یا لوگوں کے درمیان ممکن ہے امام رضا علیہ السلام اسے ہٹا کے کسی اور کو وکیل بنا دیں، تو لوگوں کے درمیان سے ریاست اس کی ختم ہو رہی تھی. اس نے امام رضا علیہ السلام کی امامت کا انکار کر دیا اور امام موسیٰ کاظم علیہ السلام کی مہدویت کا دعویٰ کر دیا کہ وہ غیبت اختیار کر گئے ہیں، اور پورے ایک فرقے کی بنیاد رکھی جس کو ہمارے ہاں واقفیہ کہا جاتا ہے، اور اصحاب امام رضا علیہ السلام، نہ کہ خود امام رضا علیہ السلام، اصحاب آئمہ اہل بیت علیہ السلام اس فرقے کو ممتورہ کہا کرتے تھے. ممتورہ کہتے ہیں کہ ایک کتیا یا ایک کتا جو بھیگ جائے پانی سے، اور پانی سے بھیگنے کے بعد خشک جگہ پہ آتا ہے تو جانور اپنی طبع کے مطابق وہ جھاڑتا ہے اپنے جسم کو، جھاڑنے کی وجہ سے نجاسات پھیل جاتی ہیں اور جگہ جو پاک ہے وہ بھی نجس ہو جاتی ہے. تو ان کو ممتورہ اس لیے کہا تھا، یہ تبلیغات کیا کرتے تھے، یہ شیعوں کے درمیان جاتے تھے اور شکوک و شبہات ابھار دیتے تھے، اور یہ جو شکوک و شبہات کی نجاست ہے اس سے افراد کو آلودہ کیا کرتے تھے. انہوں نے اس پورے گروہ کا نام یہ ممتورہ رکھ دیا. اب آپ نے یہ دیکھا ہے ادھر واضح انکار موجود ہے، شک نہیں، انکار لوگوں نے کیا امام رضا علیہ السلام کی امامت کا، لیکن امام مہدی علیہ السلام کے لیے اتنا مضبوط نظام امام عسکری علیہ السلام نے بنایا تھا کہ لوگ انکار کے مرحلے پہ ہی نہیں پہنچے، حیرت کے مرحلے میں گرفتار ہوئے، انکار کے مرحلے میں کوئی نہیں گرفتار ہوا، نہ ہونے کے برابر ہے، بہت ہی قلیل ہے. بقیہ جتنے آئمہ تھے امام حسین علیہ السلام کے بعد سے، بقیہ آئمہ علیہ السلام کے دور میں بڑے بڑے گروہ انکار کرتے رہے اور الگ الگ فرقے بناتے رہے، لیکن تعجب آور بات یہ ہے کہ امام مہدی علیہ السلام کی غیبت میں فرقے نہیں بنے، کوئی فرقہ ایسا نمایاں فرقہ نہیں ہے، نہ سنیوں نے ذکر کیا نہ شیعوں نے ذکر، کوئی نمایاں فرقہ نہیں ہے. چھوٹے گروہ مل سکتے ہیں کوئی، یا ایسے افراد جو گمنام ہیں مل سکتے ہیں، یا کوئی ایسا اکا دکا واقعہ، لیکن ہمارے پاس کوئی گروہ موجود نہیں ہے، کوئی بڑی شخصیت موجود نہیں ہے، لہذا انکار کا دروازہ بند ہوا. یہ امام نقی علیہ السلام و امام عسکری علیہ السلام کی حکمت تھی، انہوں نے وکیلوں کا جال پوری دنیا میں بچھایا، اور تاجروں کے ذریعے سے اور غلاموں کے تبادلے سے انہوں نے اپنے پیغامات پہنچائے. لہذا آپ بہت سارے راوی ہیں ان کے نام ہی نہیں پتہ، ان کے شعبے کا نام پتہ ہے، جیسے کہ حمدان کلانسی، پیچھے ہم پڑھ چکے ہیں، ٹوپیوں کا کاروبار کیا کرتے تھے، اور ٹوپی بیچتے بیچتے امام عسکری علیہ السلام تک پہنچ جاتے ہیں. کیونکہ دشمن جس طرح آج نہیں پاکستان میں تو آپ نے زیادہ دیکھا ہوگا، وہ چیکنگ کرتے ہیں، وہ بیریئر لگا کے چیک کرتے ہیں، تو دشمن نے خوب چیکنگ کا نظام بنایا ہوا تھا، تو ان کے لیے وہ چیکنگ پار کرنا آسان نہیں تھی. تو لہٰذا وہ تاجر بنتے، تاجر بن کے آئمہ اہل بیت علیہ السلام کے پاس پہنچتے، یا غلام بن جاتے جا کے. اس لیے اتنا آئے گا رجل من فارس، ایران سے ایک مرد آیا ہوا تھا، وہ غلام تھا ان کا، کون تھا کیا تھا کچھ نسب نہیں پتا. ان افراد کے ذریعے سے پھر یہ حقائق ہم تک پہنچے. لہذا امام مہدی علیہ السلام کے لیے ایک راہ ہموار کی امام نقی علیہ السلام اور امام عسکری علیہ السلام نے، وکلاء کا جال بچھایا، ان وکیلوں کے ذریعے سے تعارف پہنچایا، تشیع تک رسائی حاصل کی، اور پیغام حق کو پہنچایا. یہ وجہ بنی کہ امام زمان علیہ السلام کی جب ولادت بسعادت ہوئی اور 5 سال کی عمر میں ان کی غیبت صغرا شروع ہوئی، تشیع، عالم تشیع میں زیادہ درار نہیں آئی، لیکن شک کی لہر ایک پائی جاتی تھی، اور یہ شک کی لہر چھوٹی نہیں تھی. اس لیے آپ اب کتابیں پڑھیں، کمال الدین شیخ صدوق رحمۃ اللہ علیہ، 381 ہجری میں ان کی وفات ہے، پہلے 150 سال ہیں جو غیبت صغرا اور کبرا کے، پہلے 150 سال. اس میں انہوں نے کتاب لکھنے کی وجہ کیا بیان کی، نام ہے کمال الدین، یعنی غیبت کے موضوع کے اوپر ہے وہ کتاب. انہوں نے دیکھا کہ میں ایک علاقے میں گیا، لوگوں میں حیرت اور سوالات پائے جاتے تھے، یعنی شک پایا جاتا تھا، میں نے دیکھا، تو میں نے ان کے شک کو رفع کرنے کے لیے کتاب لکھ دی. کمال الدین سے پہلے کون سی کتاب لکھی گئی؟ غیبت نعمانی، محمد بن ابراہیم نعمانی کی کتاب ہے، ابھی ابن ابی زینب کے لقب سے معروف ہیں. ان کی کتاب کا نام ہی غیبت ہے. کیوں غیبت کا موضوع اٹھایا، جبکہ ظہور کا موضوع بھی ہے، انتظار کا موضوع بھی ہے، اور بھی دیگر موضوعات ہیں امام زمانہ علیہ السلام کے حوالے سے، غیبت کے موضوع کو کیوں اٹھایا؟ کیونکہ اس موضوع کے اعتبار سے حیرت پائی جاتی تھی. اسی طریقے سے شیخ صدوق رحمۃ اللہ علیہ کے لئے شیخ مفید نے کتابیں لکھیں، رسالہ 4 اور رسالات فی الغیبہ، یا 10 اور رسائل، 10 رسائل یا 4 رسائل لکھے سارے غیبت کے موضوع پہ. یا شریف مرتضیٰ رحمۃ اللہ علیہ نے کتاب لکھی، المقنع فی الغیبہ، المقنع فی الغیبہ، یعنی غیبت کے موضوع پہ جو قانع کر دے انسان کو، مطمئن کر دے، چھوٹا سا رسالہ غیبت کے موضوع پہ. آپ دیکھ رہے ہیں کہ پہلے 200 سال جس موضوع کا اہتمام کیا گیا وہ غیبت ہے. شیخ طوسی رحمۃ اللہ علیہ نے کتاب لکھی غیبت، کیونکہ یہ مرحلہ ساتھ ساتھ تھا. یہاں تک کہ شیخ مفید اور شیخ صدوق کے دور میں، شیخ مفید اور شیخ طوسی کے دور میں یہ مرحلہ ختم ہو گیا، اور حیرت کا مرحلے سے تشیع باہر آ گئی، تو پھر یہ غیبت کا دور باقی رہ گیا. اور اس کے اوپر ہمارے پاس کتابیں بھی ہیں، اور آپ کی خدمت میں 1-2 روایتیں پڑھ کے آج کے اس درس کو ختم کرتے ہیں. یہ استدلائل شواہد کو طور پہ کہ یہ جو ہم مطلب لے رہے ہیں یہ خود ساختہ مطلب نہیں ہے، ایک لغت سے کاملاً سازگار ہے، نمبر 1. نمبر 2، اس حدیث مبارک ہی نیچے کلمات آ رہے ہیں اس سے بھی سازگار ہے. نمبر 3، اہل بیت علیہ السلام کی متعدد روایات ہیں جو اسبغ بن نباتہ سے نہیں ہے، جابر بن عبداللہ انصاری سے یا دیگر اصحاب سے ہے، ان میں بھی غیبت و حیرت ان دو مرحلوں کا تذکرہ ہے. 4th دلیل ہمارے پاس کہ جو کتابیں لکھی گئی ہیں وہ اس بات پہ واضح دلیل ہے کہ انکار موجود نہیں تھا، شک موجود تھا. انکار اس دور میں موجود نہیں تھا، لیکن شک اور حیرت موجود تھی، اگرچہ غلبہ نہیں تھا شک اور حیرت کا، یقین تشیع کے اندر پایا جاتا تھا اپنی حجت کے اوپر، اللہ کے خلیفہ اور اللہ کی حجت پہ تشیع میں یقین تھا، لیکن بستیاں ہیں، گاؤں ہیں، حلقے ہیں، ایسے ایسے گروہ ہیں کہ ان کے اندر حیرت اور شک کے عناصر दिखाई दिया करते थे। ये जो शक और हैरत के अनासिर हैं, इसको रफ़ा करने के लिए उस दौर में जितनी भी किताबें लिखी गई हैं, जितनी भी, चाहे बाज़ ऐसी हैं कि जिनकी लिस्ट हम तक पहुंची है, बस नाम नहीं पहुँच, वो किताबें खुद नहीं पहुंची, नाम पहुंचे हैं, या जो किताबें हम तक पहुंची हैं, हर दो सिर्फ गैबत के मौजू पर हैं, किसी और मौजू के ऊपर नहीं है। गैबत तूसी, गैबत नुमानी, हती कि अलकाफ़ी का बाब, आप अब बाबुन फिल गैबा उठाएँ, इसमें 30 रवायतें हैं। इससे पहले भी बाबुल गैबा गुजरा है, उसमें मतलब 15 रवायतें या 6 रवायतें या 10 रवायतें। आगे भी आप देखें गैबत के मौजू पर रवायतें आपको ज़्यादा मिलेंगी, क्योंकि गैबत एक ये रवायतें ही सबब बनी कि तशय्यो के अंदर हैरत जन्म नहीं ले गई, यानी मुस्तमिर तौर पर जन्म नहीं लिया, आर्जी तौर पर जन्म लिया। इसलिए मरहला हैरत जब ख़त्म हो गया तो फिर मरहला गैबत तन्हा रह गया, जो कि अम्र इलाही व इज़्न इलाही का मोहताज है। अपने इस बात के ऊपर मजीद शवाहिद को लाते हैं। कमालुद्दीन में जनाब जाबिर बिन अब्दुल्ला अंसारी रज़ियल्लाहु अन्हु उनसे रवायत है कि फरमाते हैं कि क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि अल महदी मिन वुल्दी, महदी मेरी औलाद में से होंगे, इस्मुहु इस्मी, उनका नाम मेरे नाम पे, व कुनियतुहु कुनियती, मेरी कुनियत अबुल कासिम है, उनकी कुनियत भी अबुल कासिम होगी। अशबहुन्नासी बी खल्कन व खुल्कन, कि मेरे साथ लोगों में जो सबसे ज़्यादा शबाहत रखता है, खलकन भी और खुलकन भी, यानी बातिन के एतबार से भी जो मुझसे सबसे ज़्यादा मुशाबे है और ज़ाहिर के एतबार से भी जो मुझसे सबसे ज़्यादा मुशाबे है, वो कौन है? इमाम ज़माना अलैहिस्सलाम। तकून भी गैबतुन व हैरतुन, उनके ऊपर क्या आएगी? गैबत भी और हैरत भी आएगी। तदिल्लु फ़ीहल उमम, और इसमें उमम हैं, कई उम्मतें हैं कि जो गुमराह हो जाएंगी। सुम युक़बिलु कशहाब साक़िब, फिर वो आएंगे जैसा कि शहाब साक़िब आता है। अभी आप ही रहे ज़मीन की तरफ, शायद साइंस की आप जदीद बातों से वाकिफ़ हों। एक शहाब साक़िब तेज़ी से आ रहा है, टकरा गया तो कहा जाता है बहुत बड़ा नुकसान करेगा, तो वो इतनी तेज़ी से, क्योंकि शहाब साक़िब आ रहा हो तो कोई दुनिया की टेक्नोलॉजी नहीं है कि वो उसे रोक सके, सवाई ये कि हमारी हवा में रगड़ खा के वो बेचारा ज़मीन तक पहुंचता है तो वो छोटा सा पत्थर होके रह जाता है, या चंद बड़े बड़े पत्थरों की सूरत में रह जाता है, और जब ज़मीन पे गिरता है तो बहुत बड़े गड़े बना देता है। तो शहाबे साकिब आ भी रहे, बहुत सारे लोग परेशान भी हैं उससे, एक तरफ कोरोना आया है ज़मीन से और दूसरी तरफ आसमान से एक शहाबे साकिब आ रहा है, तो घर भी बेचारे उनकी तो मौत वाकई हो चुकी है, वो सोच सोच के थक गए हैं कि वो खुशी के दिन अब कब लौट के आएंगे। बहरहाल हमारा तो अकीदा है कि अल्लाह ताला के अम्र के बग़ैर ज़मीन तबाह नहीं होती, और वो जितना भी करीब आ जाए और सूरज बेशक तारीख भी हो जाए उसके सामने और सूरज की रोशनी ना भी पहुँचे, हमारी हुज्जत और हमारा वली तो आएगा, और हम उसी के हमराह हैं और उसी का सोचते हैं और उसी की तरफ कदम बढ़ाते हैं और उसी की तरफ निगाहें उठाए हुए हैं। तो शहाबे साकिब की तशबीह क्यों है? कि इतनी तेज़ी से शहाबे साकिब आता है, कोई नहीं रोक सकता। युक भी लो, इमाम भी इसी तरह से तेज़ी से आएंगे और बढ़ेंगे, फिर उन्हें कोई नहीं रोक सकेगा। यमला उहा अदलम व किस्ता, वो ज़मीन को भर देंगे या इन उम्मतों को भर देंगे, किससे भर देंगे? ये अदल और किस्त से, कमा मौलियत जौरों व जुल्मा, जैसा कि वो जौर और जुल्म से भरी होगी। कमालुद्दीन व तमामु नेमा जिल नंबर 1 सफ़ा 286 में ये हदीस मौजूद है, हदीस नंबर मौजूद नहीं है इधर। बहरहाल अगली हमारे पास रवायत है अलिमामा वल बसीरा की, और ये जो अलिमामा वल बसीरा है ये शेख सदूक के वालिद की है, शेख मोहम्मद बिन याकूब कुलैनी के हमसर हैं ये, अली बिन बाबवाए। शेख सदूक का नाम मोहम्मद था, उनके वालिद हैं अली, और इब्तदाई बुजुर्गान में से हैं, गैबत सुगरा के फुकहा में से शुमार होते हैं। अली बिन बाबा शेख सदूक के वालिद गैबत सुगरा के हैं, और चार नायबीन से राबते में भी थे, और उनके बहुत सारे और दीगर फ़ज़ाइल भी हैं। बहरहाल उन्होंने किताब लिखी अलिमामा वल बसीरा, बसीरत किसके मुकाबले में है? हैरत के, इसलिए नाम ये अलिमामा वल बसीरा मिनल हैरा, यानी हैरत से। आप देख लेंगे इस किताब के नाम से भी पता लगता है ये दौरे गैबत सुगरा बिलखसूस ये दौरे हैरत है, غیبت بھی ہے اور حیرت بھی ہے. اس لیے انہوں نے جو روایت نقل کی ہے, ہم نے الکافی کی روایت پڑھی وہ اسبغ بن نباتہ سے تھی, کمال الدین کی روایت پڑھی وہ کن سے تھی, جناب جابر بن عبداللہ انصاری سے. یہ جو ہم روایت پڑھ رہے ہیں یہ روایت ابو بصیر سے ہے, انہوں نے امام صادق علیہ السلام سے, اور امام صادق علیہ السلام نے اپنے آبا علیہ السلام سے نقل کیا ہے کہ نبی صلی اللہ علیہ وآلہ وسلم نے فرمایا المہدی من ولدی, کہ مہدی جو ہیں وہ میرے اولاد میں سے ہیں, اسمہ اسمی و کنیتہ کنیتی, اشبہ الناس بخلقا و خلقا تکون له غیبۃ و حیرۃ, ان کے لیے غیبت اور حیرت ہر دو ہیں, حتی تذل الخلق عن ادیانہم, یہاں تک کہ اس دور میں ادینوں سے لوگ ایک مخلوق نکل جائے گی, گمراہ ہو جائے گی, فعند ذالک یقبلوا, پھر اس وقت جب ادیان ہی چھوڑ بیٹھیں گے لوگ, صرف دین اسلام نہیں, یہودیت بھی چھوڑ دیں گے, عیسائیت عیسائیت کو چھوڑ دیں گے, ہندو ہندوازم کو چھوڑ دیں گے, دنیا بھی اسی طرف آ رہی ہے. یہ جو سائنس کا بت کرونا نے آ کے توڑا ہے, کہ وہ ڈی این اے کو پڑھا کرتی تھی سائنس, انہیں ابھی کرونا ہی نہیں پڑھا جا رہا, وہ ہے کیا؟ تو وہاں پہ سائنس کی وجہ سے انہوں نے سب مذاہب کا انکار کیا. یقبلو, اس وقت آئیں گے کہ شہاب ثاقب, جیسے شہاب ثاقب آتا ہے, ابھی آپ خبر نامے میں دیکھیں تو اس کا دکھا رہے ہیں پتھر کیسے آ رہا ہے اور کیسے رگڑ کھا رہا ہے, تو اسے پتہ لگ جائے گا کہ اس پتھر کو جیسے نہیں روکا جا سکتا. امام زمان علیہ السلام والسلام پھر جب آئیں گے تو کوئی بڑے سے بڑا طوفان آ جائے وہ انہیں نہیں روک پائے گا. فیم لا قسط و عدلا, پھر جب وہ آئیں گے تو قسط اور عدل چھا جائے گا, کما مولیا ظلم و جورا. اچھا, اس کے بعد ہمارے پاس ایک اور روایت موجود ہے, اور یہ روایت بھی کمال الدین میں جلد نمبر ایک صفحہ 287 میں ہے, حدیث نمبر 5, پہلے والی حدیث نمبر 4 تھی. یہ حدیث اب آپ دیکھیں کہ یہ امام حسین علیہ السلام سے آ رہی ہے. بس اب ہمارے پاس راوی کتنے ہو گئے, غیبت و حیرت والی روایات کے اسبغ ہے, پھر جابر بن عبداللہ انصاری ہیں, پھر ابو بصیر ہیں, اور یہ چوتھی روایت ہے کہ جس میں آئمہ علیہ السلام مسلسل کہ عقبہ اپنے والد سے, وہ امام باقر علیہ السلام, امام باقر, حتیٰ کہ یہ روایت کا سلسلہ ختم ہوتا ہے رسول اللہ صلی اللہ علیہ وسلم, امام باقر سے مسلسل آئمہ ہیں, حتیٰ کہ نبی صلی اللہ علیہ وسلم پہ یہ سلسلہ ختم ہوتا ہے کہ رسول صلی اللہ علیہ وسلم فرماتے ہیں المہدی من ولدی, کہ مہدی میری اولاد سے ہیں, تکون لہو غیبت و حیرت, ان کے لیے غیبت بھی ہے اور حیرت بھی ہے, تضل فیہا الامم یأتی بذخیرۃ الانبیاء, کہ امتیں اس میں گمراہ ہو جائیں گی, اور پھر آئیں گے یأتی بذخیرۃ الانبیاء, انبیاء کے ذخیرے کے ساتھ آئیں گے, یعنی انبیاء کے تمام چیزوں کو, معارف ہیں, کتابیں ہیں, آثار ہیں, انہیں لے کے آئیں گے. یملؤہا عدلا و قسطا کما ملئت جورا و ظلما, یہ ہمارے پاس روایت تھی. اس کے بعد ہمارے پاس ایک اور روایت آتی ہے, اور وہ روایت یہ اس موضوع کی آخری روایت ہے, کمال الدین جلد نمبر ایک صفحہ 304 میں ہے یہ روایت, اور روایت نمبر یہ ہے 16. اس روایت کے بھی راوی سارے تبدیل ہیں, اور یہ روایت امام موسیٰ امام رضا علیہ السلام سے ہے. امام رضا علیہ السلام سے براہ راست تمام آئمہ ہیں. اس کے بعد امام رضا علیہ السلام نے امام موسیٰ کاظم علیہ السلام, پھر انہوں نے اپنے والد, انہوں نے اپنے والد, یہاں تک کہ سلسلہ ختم ہوتا ہے امیر المومنین علیہ السلام پہ. امیر المومنین علیہ السلام فرماتے ہیں التاسع من ولدک, کہ امام حسین علیہ السلام کو مخاطب کرتے ہوئے کہ آپ کی اولاد سے جو نواں ہے, آپ کی امام حسین علیہ السلام کو مخاطب کر کے آپ کی اولاد سے جو نواں ہیں, یا حسین, اے حسین, هو القائم بالحق, وہ حق کو قائم کرنے والے ہیں, المظہر للدین, وہ دین کو غلبہ دینے والے ہیں, والباسط للعدل, وہ عدل کو پھیلانے والے ہیں. قال الحسین, امام حسین علیہ السلام نے فرمایا فقلت له یا امیر المؤمنین, اے امیر المؤمنین, وان ذلك لکائن, یہ ہوگا. قال ای والذی بعث محمدا بالنبوہ واصطفاہ علی جمیع البریہ, کہ قسم اس ذات کی جس نے محمد صلی اللہ علیہ وسلم کو نبوت کے ساتھ مبعوث کیا اور اپنی تمام مخلوقات کے اوپر انہیں چنا, ولیکن بعد غیبت و حیرت, یہ ہو کے رہے گا لیکن کب؟ غیبت و حیرت. ادھر بھی آپ نے دیکھا کہ دو مرحلے ہیں, غیبت و حیرت. فلا یثبت فیہا علی دینہ, کوئی شخص بھی اس دور میں کوئی شخص بھی باقی نہیں رہے گا इल्ला अल मुखलिसूना अल मुबाशिरूना, वो जो मुखलिस हैं और जो मुबाशिरूना ले रूहिल यकीन, जो रूह यकीन के साथ बराह रास्त ताल्लुक़ रखते हैं, अल्लज़ीना अख़ज़ल्लाहु अज़्ज़ा वजल्ला मीसाक़हुम बिविलायतिना, कि रूहुल यकीन क्या है कि अल्लाह अज़्ज़ा वजल ने जिनसे मीसाक और अहद पैमान बांधा है अपनी विलायत का, हमारी विलायत का अहद पैमान जिनकी गर्दनों पर होगा वो बच जाएगा। वकतब फ़ी क़ुलूबिहिमुल ईमान, और उनके दिलों में अल्लाह ने ईमान लिख दिया है। व अय्यदहुम बिरूहिन मिन्हु, और फिर उससे उन्होंने यानी रूह ईमान से अल्लाह ने उनकी ताइद और मदद फरमाई है। ये हमारे पास रवायात थी, ये शाहिद के तौर पे लाए। इसमें इन सब रवायात में एक मसला बाकी है और वो है फ़ीहा की ज़मीर, वो गैबत की तरफ लौट रही है या हैरत की। हम अलकाफ़ी की इस रवायत में हा ज़मीर का मर्ज जिसको करार देंगे, इन तमाम रवायात में मर्ज वही करार पाएगा। लेकिन इन सब रवायात में आपने देखा और उलमाए आलाम की किताबों के नामों से आपने मुलाहिज़ा किया कि गैबत और हैरत दो एक अलग अलग मरहले बनते हैं, और हैरत का मरहला ख़त्म हुआ और उसके बाद गैबत का मरहला अपनी जगह पर बाकी रह गया। वसल्लल्लाहु अला सय्यिदिना मुहम्मद व आलिहि ताहिरीन।